नमस्कार, यो हो उज्यालो रेडियो नेटवर्क सीधा कुरा प्रष्ट विचार काठमाडौँमा 90 मेगाहर्ज। कृषि सम्बन्धी विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म मिलन तिमिल सिन्हा। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको यो कार्यक्रम देशभरका विभिन्न एफएम स्टेशनसँगै उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम बदलिदो नेपालमा हामी नेपालका फेर्दै गरेका गाउँघर, फेर्दै गरेका व्यवसाय, उद्यम र आमदानीका नयाँ नयाँ बाटा र सिपका अनुभव साटासाट गर्छौं। असार सकिन लाग्यो, रोपाईको चटारो उस्तै छ। केही ठाउँमा रोपाई सके पनि धेरै ठाउँमा बाँकी नै छ। कतै पानी नभएर र कतै खेताला नभएर किसान हैरान छन्। रोपाई सकिएको ठाउँमा झार धेरै उम्रिएपछि पनि किसानलाई चिन्ता थपेको छ। तर समयमै ध्यान दिने हो भने खेतमा उम्रने झार नियन्त्रण गर्न सकिन्छ। आजको कार्यक्रममा हामी झार नियन्त्रणको उपायबारे कुरा गर्छौं। तर सबैभन्दा पहिले कृषि सम्बन्धी खबर। साथमा हुनुहुन्छ साथी सजना तिमल सिन्हा।
असार सकिन लाग्दा देशभर 42% मात्रै धान रोपाई भएको छ। स्थानीय तहको चुनाव र पर्याप्त वर्षा नहुँदा यो वर्ष धान रोपाई प्रतिशत कम देखिएको हो। पोहोरको तुलनामा धान रोपाई ढिला भएकाले उत्पादनमा कमी आउन सक्ने भन्दै धान विज्ञले चिन्ता व्यक्त गरेका छन्। तराईमा समय नघर्किए पनि मध्य पहाड़मा ढिला हुँदा उत्पादनमा गिरावट आउने धान विज्ञ भोलामान सिंह बस्नेतले बताउनुभयो। समयमै रोपाई नहुँदा धानका बाला झुक्दैन, उहाँले भन्नुभयो। त्यसैले उत्पादन घट्न सक्छ। देशभरको 15,52,469 हेक्टर मध्ये 6,62,153 हेक्टरमा मात्रै रोपाई भएको छ। पोहोर असारमा बेलैमा धान रोप्न पाउँदा चालू आर्थिक वर्षमा यसको उत्पादन बढ़ेर 52,30,000 मेट्रिक टन पुगेको थियो। मंगलबारसम्म उच्च पहाड़मा झण्डै 60% धान रोपाई भएको छ। तराईमा भने 38% मात्रै भएको कृषि विकास मन्त्रालयले जनाएको छ। अन्न भण्डारको रूपमा परिचित तराईमा 61% खेतमा रोपाई हुन सकेको छैन। उच्च पहाड़ी क्षेत्रमा 59.08%, मध्य पहाड़मा 51.16%, तराईमा 38.67% रोपाई भएको छ। उच्च पहाड़ी क्षेत्रमा 40.92%, मध्य पहाड़मा 48.84%, तराईमा 61.33% खेतमा रोपाई हुन बाँकी छ। मनसून ढिला शुरू भएकाले तराईमा धान रोपाई ढिला भएको क्षेत्रीय कृषि निर्देशनालय विराटनगरका निर्देशक हस्तबहादुर विष्टले बताउनुभयो। मनसून सक्रिय भएपछि यसै हप्ताबाट धमाधम रोपाई भइरहेको छ, उहाँले भन्नुभयो। विगतमा भन्दा अहिले धानको जात बेर्ना राम्रो भएकाले आत्ती हाल्नु पर्ने अवस्था नरहेको उहाँले बताउनुभयो। साउनको दोस्रो हप्तासम्म पनि धान नरोपे उत्पादनमा असर गर्छ, विष्टको भनाई छ। सरकारले आगामी वर्ष 54 लाख मेट्रिक टन धान फलाउने लक्ष्य लिएको छ। असार 15 सम्म तराई क्षेत्रमा 4.57%, मध्य पहाड़मा 18.54%, उच्च पहाड़मा 21.16% धान रोपाई भएको भए पनि 10 दिनको अवधिमा धेरै रोपाई भएको छ। सरकारले आउँदो 3 वर्षमा धानमा आत्मनिर्भर बन्ने योजना बनाएको मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले बताउनुभयो। आगामी वर्ष करिब 53 लाख मेट्रिक टन धान फल्ने प्रक्षेपण गरेका छौं, उहाँले भन्नुभयो। उत्पादन बढ़ाउन सिंचाई, मल र यान्त्रीकरणमा जोड़ दिएका छौं। उत्पादन बढ़े पनि देशमा हरेक वर्ष अरबौंको चामल आयात हुने गरेको छ। चालू आर्थिक वर्षमा पनि नेपालमा भारत, चीन, थाइल्याण्ड, कोरिया, जापान, मलेसिया, बंगलादेश, अमेरिका, सिंगापुर र भियतनामबाट 3,59,991 मेट्रिक टन विभिन्न प्रकारका चामल आयात भएको छ। कृषिमा धानको योगदान करिब 21% छ। कुल गार्हस्थ उत्पादन जीडीपीमा कृषिको योगदान 28.9% छ। खाद्यान्नमा धानको 50% हिस्सा छ। स्थानीय तहको चुनाव र औल क्षेत्रमा वर्षा नहुँदा तेह्रथुममा धान रोपाई प्रभावित भएको छ। किसानले असार अन्तिम हुन लाग्दा समेत पर्याप्त धान रोप्न सकेका छैनन्। औल क्षेत्रमा पर्याप्त वर्षा नहुँदा र केही दिन चुनावमा व्यस्त हुँदा जिल्लाभरको धान रोपाई प्रभावित भएको किसानले बताएका छन्। त्यहाँको बाटो र हावापानीका कारण असार महिनाभित्रै धान रोपिसक्नुपर्नेमा आधा क्षेत्रफल खेतमा पनि धान रोपाई हुन नसकेको वरिष्ठ कृषि विकास अधिकृत रोहिणी राज घिमिरेले बताउनुभयो। असार बित्न लाग्दा 35% मात्रै रोपाई भएको उहाँले जानकारी दिनुभयो। औल क्षेत्रमा अहिले पनि पर्याप्त पानी नपर्दा किसानले धान रोप्न पाएका छैनन्। बसाई सराई र युवा विदेश जाने क्रमले गर्दा धान खेतीमा जनशक्ति पनि अभाव देखिएको छ। जनशक्ति अभावमा जिल्लामा वर्षेनी खेतीयोग्य जमीन बाँझिने क्रम बढ़ेको छ। किसानले केही वर्ष यता धान मासेर अलैची खेती लगाउने क्रम पनि बढ़ेको छ। समयमा रोप्न नपाउँदा ब्याडमै धानको बिउ छिप्पिन थालेको हमरजुङका किसान कुलबहादुर कार्कीले बताउनुभयो। औल क्षेत्रमा पर्याप्त वर्षा नहुँदा मुहान र खोला नालामा समेत पानीको मात्रा बढ़न नसकेकाले समयमा धान रोप्न नपाएको उहाँले गुनासो गर्नुभयो। तेह्रथुमका अधिकांश किसान धान खेतीका लागि आकाशे पानीको भर परिरहेका छन्। काभ्रेका किसान जैविक विषादीतर्फ आकर्षित हुँदै गएका छन्। खेतबारीमा रासायनिक विषादी प्रयोग छाड्दै जैविक विषादी प्रयोग गर्ने कृषकको संख्या जिल्लामा बढ़दै गएको छ। जिल्लामा पहिलो पटक कृषकले निर्माण गरेको जैविक विषादी उत्पादन केन्द्र कुसादेवी गाविसमा स्थापना भएसँगै अहिले जिल्लामा यसको प्रयोग समेत बढ़दै गएको कृषि विकास कार्यालय काभ्रेले जनाएको छ। बाली संरक्षण निर्देशनालय क्षेत्रीय बाली संरक्षण प्रयोगशाला सयपत्री सामुदायिक आईपीएम स्रोत केन्द्र र कृषि विकास कार्यालय काभ्रेको प्रविधि तथा आर्थिक सहयोगमा स्थापना भएको जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत थर्क बहादुर जीसीले जानकारी दिनुभयो। उहाँका अनुसार त्यो उत्पादन केन्द्रको निर्माण भएसँगै कृषकहरू जैविक विषादी प्रयोगमा आकर्षित हुँदै गएका छन्। मानवीय जीवनमा रासायनिक विषादीले ठूलो असर गर्ने भएपछि किसान आफै रासायनिक विषादीलाई हटाउँदै जैविक विषादी प्रयोग गर्न थालेका कृषकहरू बताउँछन्। जिल्ला कृषि विकास कार्यालय धुलीखेलका अनुसार काभ्रेमा खपत भएको विषादी काभ्रेमा मात्र नभई छिमेकी जिल्ला सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, दोलखा लगायत जिल्लामा खपत भएको विषादी समेत गणनाले अनावश्यक हल्ला भएको बताउँदै आएको छ। पहिलेको तुलनामा काभ्रेमा विषादीको प्रयोग घटेको छ। कृषिमा आधारित अर्थतन्त्रलाई कृषिजन्य उद्योगमा रूपान्तरित गर्न शुरू भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पूर्वाधार तयार गरेको छ। कृषि क्षेत्रको विकास गर्न सरकारले शुरू गरेको कार्यक्रममा 10 हेक्टरका 2100 पकेट, 100 हेक्टरका 150 ब्लक, 500 हेक्टरको 30 जोन, 1000 हेक्टरका 7 सुपर जोन छन्। आधुनिक व्यावसायिक दिगो एवं आत्मनिर्भर कृषिको लागि परियोजना कार्यान्वयनमा ल्याइएको कृषि विकास मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले बताउनुभयो। देशभर बालिका जोन, सुपर जोन, पकेट र ब्लक तयार भइसकेका छन्। उहाँले भन्नुभयो, अब परियोजना कार्यान्वयनको पूर्वाधार तयार भएको छ। पहिलो वर्ष बजेट कम खर्च भए पनि प्रारम्भिक खाका तयार भएको छ। 10 वर्षमा 1 खर्ब 30 अर्ब रूपियाँ खर्च गर्ने प्रस्ताव गरिएको त्यो परियोजना अवधिभर कुल गार्हस्थ उत्पादनमा 20 खर्ब 15 अर्ब 75 करोड़ रूपियाँ बराबर योगदान गर्ने महत्वाकांक्षी लक्ष्य प्रक्षेपण गरिएको छ। यो वर्ष 5 अर्ब 78 करोड़ रूपियाँ बजेट छ। कार्यक्रमबाट 25,000 स्थायी र करिब 5,00,000 अस्थायी रोजगारी सृजना हुने परियोजना प्रमुख अच्युत ढकालले बताउनुभयो। देशलाई 3 वर्षमा प्रमुख खाद्य बालीमा आत्मनिर्भर बनाउने योजना छ। ढकालले भन्नुभयो, कृषिजन्य वस्तुको आयात प्रतिस्थापनमा सघाउ पुग्छ। कर्मचारी खटाउने ब्लक, पकेट, जोन, सुपर जोनमा किसानकै सहभागितामा समिति गठन गर्ने, स्थानीय तहका कार्यालय स्थापना गर्ने काम भएको छ। सरकारले देशलाई आगामी वर्ष गहुँ र तरकारी, 2 वर्षभित्र धान र आलुमा आत्मनिर्भर बनाउने घोषणा गरेको छ। यसलाई सघाउँदै खाद्य सुरक्षा सुनिश्चित गर्ने लक्ष्य छ। परियोजनामा उत्पादनलाई विशिष्टीकरण गर्न झापामा धान, कैलालीमा गहुँ, दाङमा मकै, कास्कीमा तरकारी, काभ्रेमा आलु, बारामा माछा, जुम्लामा स्याउका सुपर जोन बनाएको छ। त्यसैगरी कञ्चनपुर, बर्दिया, प्युठान, कपिलवस्तु, सर्लाहीमा धानको जोन बनाएको छ। बाँके, गुल्मी, धादिङ, खोटाङमा मकै, पाल्पा, चितवन, पर्सा, रौतहट, धनकुटामा तरकारी, डडेलधुरा, नुवाकोट, भक्तपुरमा आलुको जोन बनाएको छ। यस्तै सुर्खेत, सल्यान, सुनसरीमा अदुवा, उदयपुर, सोलुखुम्बुमा सुन्तला, रूपन्देही, मोरङमा माछा, पाँचथरमा अलैची, सप्तरीमा आँप, सिन्धुलीमा जुनार, बाजुरामा जैतुनको जोन बनाएको छ। आगामी आर्थिक वर्षको मौद्रिक नीतिले कृषि क्षेत्रतर्फ लगानी हुने कर्जाको सीमा बढाएपछि बैंकरहरू असन्तुष्ट बनेका छन्। यसअघि कृषि र ऊर्जा क्षेत्रमा गरी 12% कर्जा अनिवार्य रूपमा लगानी गर्नुपर्ने व्यवस्था थियो। कृषि क्षेत्रमा छुट्टै लगानी तोकिएको थिएन। अहिले कृषि क्षेत्रमा मात्रै 10% लगानी गर्नुपर्ने भएपछि बैंकरहरू असन्तुष्ट भएका हुन्। बैंकर्स संघका अध्यक्ष तथा मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भन्नुभयो, मौद्रिक नीतिले कृषि क्षेत्रको लगानीको सीमा बढ़ाएको छ। लगानी गर्न बैंकहरूलाई अलिक गाह्रो हुन्छ कि भन्ने लागेको छ। मौद्रिक नीतिले अत्यधिक मात्रामा कर्जा नबढ़ाउने नीति लिएकाले आगामी वर्ष कर्जा प्रवाहमा संकुचन आउने अध्यक्ष शाहको भनाई छ। उहाँले मौद्रिक नीतिले बैंकहरूलाई कर्जा प्रवाहमा देखिएको समस्या समाधान गर्ने बाटो नखोलिएको बताउनुभयो। आगामी आर्थिक वर्षभित्र वाणिज्य बैंकका शाखा खोल्नेतर्फ बैंकहरू लाग्नुपर्ने उहाँले बताउनुभयो। हरेक स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेपछि कृषि कर्जा प्रवाह प्रभावकारी हुने उहाँको भनाइ छ। मौद्रिक नीतिले जलविद्युत, कृषि, पर्यटन, निर्यात, साना एवं मझौला उद्योग, औषधि उत्पादन, सिमेन्ट, गार्मेन्ट लगायतका उत्पादनशील क्षेत्रलाई समावेश गरी प्राथमिकता प्राप्त क्षेत्रको रूपमा परिभाषित गरिने व्यवस्था गरेको छ। वाणिज्य बैंकहरूले कृषि क्षेत्रमा 10%, जलविद्युतमा 5%, पर्यटन क्षेत्रमा 5% र बाँकी अन्य प्राथमिकता प्राप्त क्षेत्रमा गरी आफ्नो कुल कर्जाको न्यूनतम 25% कर्जा अनिवार्य रूपमा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ। चालू आर्थिक वर्ष 2073-74 अन्त्यसम्ममा कृषि तथा पशुपक्षी बीमा बापत सरकारले भुक्तानी गर्नुपर्ने अनुदान रकम 25 करोड़ पुग्ने भएको छ। कम्पनीहरूले जारी गरेको कृषि बीमा सम्बन्धी विस्तृत विवरण बीमा समितिले उपलब्ध नगराएको भन्दै अर्थ मन्त्रालयले अनुदान रकम रोकिदिएपछि चालू आर्थिक वर्षमा रकम निकासा नै हुन सकेको छैन। फलस्वरूप बक्यौता रकम बढ्दै गएको हो। बीमा समितिको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको फागुनसम्ममा सरकारले भुक्तानी गर्नुपर्ने अनुदान रकम 16,68,00,000 रूपियाँ पुगेको छ। त्यस्तै गएको आर्थिक वर्षको 92,86,000 सहित कुल भुक्तानी रकम 17,61,00,000 रूपियाँ पुगेको छ। वैशाखसम्ममा यो रकम बढ़ेर झण्डै 22 करोड़ पुगिसकेको समितिका उपनिर्देशक कुन्दन सापकोटाले बताउनुभयो। असारको अन्त्यसम्म 25 करोड़सम्म पुग्न सक्छ उहाँले भन्नुभयो। जसमध्ये पशुपक्षी बीमा बापतको मात्रै झण्डै 22 करोड़ भन्दा बढ़ी बक्यौता रहेको समितिले जनाएको छ। समितिका अनुसार चालू आर्थिक वर्षमा कृषि विकास मन्त्रालयबाट 3,10,00,000 रूपियाँ अनुदान रकम निकासा भएको थियो। त्यस्तै पशुपक्षी विकास मन्त्रालयबाट निकासा भएको 4 करोड़ रूपियाँ सहित चालू आर्थिक वर्षमा समितिले 7,10,00,000 रूपियाँ मात्रै प्राप्त अनुदान रकम पाएको थियो। जुम्लामा स्याउको प्रमाणीकरणको काम शुरू भएको छ। नेपालको स्याउ फल्ने 7 जिल्ला मध्ये जुम्लामा रहेका स्याउ बगैंचामा प्रांगरिक प्रमाणीकरण गर्न शुरू गरिएको जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ। कर्णालीका 5 जिल्ला सहित मनाङ, मुस्ताङ र सोलोखुम्बुमा स्याउ धेरै फल्ने भए पनि जुम्लाबाट स्याउमा प्रांगारिक प्रमाणीकरण कार्य शुरू भएको वरिष्ठ कृषि विकास अधिकृत भरत प्रसाद कणेलले जानकारी दिनुभयो। जुम्लाको स्याउ अर्ग्यानिक हुनुका साथै कर्णालीको पहिचान भएका कारण प्रांगारिक प्रमाणीकरण गर्न शुरू भएको उहाँले बताउनुभयो। जुम्लामा रहेका 1,500 स्याउका बगैंचा मध्ये 851 स्याउ बगैंचामा प्रांगारिक प्रमाणीकरणको काम शुरू भएको छ। जिल्लाको चन्द्रनाथ नगरपालिका, गोठीचौर, पात राशि र तातोपानी गाउँपालिकामा रहेका बगैंचामा प्रांगारिक प्रमाणीकरणको काम शुरू भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।
यो थियो यस हप्ताका कृषि सम्बन्धी खबर। खेतमा झार नियन्त्रणको उपाय बारे कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क।
कृषि सम्बन्धी विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। अहिले धमाधम खेत रोप्ने बेला भएको छ। कतै कतै त रोपिसकेर गोड्ने बेला पनि भयो। रोपाई गर्ने खेताला नपाएर हैरान भएका किसानलाई खेत गोड्ने बेलामा पनि उत्तिकै समस्या हुन्छ। झार कम भयो भने समस्या हुँदैन। खेतमा झार नियन्त्रणको उपाय के होला त? यसै विषयमा कुरा गर्न नार्को बाली विज्ञान महाशाखाका वैज्ञानिक राजेन्द्र कुमार भट्टराई अहिले हामीसित हुनुहुन्छ। तपाईँलाई स्वागत छ सबैभन्दा पहिले कार्यक्रममा।
यहाँलाई धन्यवाद।
अहिले किसान कतिले त खेत रोपाई गरिसक्नुभयो, कतिले रोपिरहनु भएको छ र रोप्ने तर्खर गरिरहनु भएको छ। उच्च पहाड़ बाहेक प्राय सबै ठाउँमा चाहिँ खेत रोपाईको काम धमाधम भइरहेको छ होइन। खेत रोप्दै गर्दा किसानले झारै आउन नदिनको लागि चाहिँ सबैभन्दा पहिले के कुरामा ध्यान दिनुपर्छ?
यस्तो छ, झार व्यवस्थापन गर्नको लागि चाहिँ केही विधिहरू हामीले अप्नाउनु पर्ने हुन्छ। धान रोप्नुभन्दा अगाडि नै जुन अब हामी जग्गाको तयारी गरिन्छ, त्यो तयारी गरेको अवस्थामा पनि यदि खेतमा झार छ भने त्यो टिपेर पहिले फालिदिनुपर्छ। या त रोप्नुभन्दा अगाडि के समय छ, आफूले समय उपयुक्त छ, समय छ भने, प्रशस्त समय छ भने हिल्याएर केही दिन छोडिदिनुपर्छ। हिलेर केही दिन छोडिदियो भने झार कुहिएर त्यहाँ मर्छन्। समय थोरै छ, भ्याइँदैन भने हामीले हिल्याउँदै हुँदै केही झार देखेका छन् टिपेर फ्याँकिदिने, आलीमा राखिदिने, यता बाहिर हटाइदिने, या रोपिसकेको पछि पनि केही झारस पिछाइदिहरू पाइन्छ, जसरी बिउटा क्लोर भनिन्छ।
रोपिसकेपछि मैले केही बेरमा आउँछु, तपाईँले भन्नु पनि एउटा चाहिँ ल्याएर छोड्ने अथवा हातैले टिप्ने। अहिले कस्तो छ भने अब धेरै किसान त अब खेत रोपाई गर्ने बेला खेताला नपाएर हैरान, किनकि काम गर्ने मान्छे गाउँतिर हुँदैनन्, आफ्नो घरमा त हुँदै हुँदैनन्, गाउँमा खोज्दा नि खेताला पाइँदैनन्। त्यस कारणले गर्दा कम परिश्रममा धेरै खेती गर्नुपर्ने बाध्यता हो। अब त्यो झार टिपिन थाल्यो भने भ्याइँदै भ्याइँदैन, तपाईँले भने जस्तो ल्याएर छोड्यो भने चाहिँ त्यो अलि बढी उपयुक्त होला।
समय पायो भने त्यो गर्न ठिक हुन्छ, किनभने हिलेर छोडेको बेला घाम राम्रोसँग लाग्यो भने त्यो हिलाउँदाखेरि कति झारहरू त्यो माटाको दलदलमा तल छोपेको हुन्छ, तल छोपेको चाहिँ तलपट्टि त्यति घामले त्यो माटो पनि तातेको हुन्छ, पानी तातेको हुन्छ, त्यो कति कुहिएर मर्छन्। कुहिएर दिन चाहिँ कुहि नपा कुहिएर मरौ भने पछि गएर ती झार आउँदैन, त्यो बाँच्दैन भनौँ न, र त्यो राम्रो हुन्छ। समय पुग्छ भने चाहिँ, यदि समय छ हिलेर छोड्न पाइयो भने, नभएको खण्डमा रोपिसकेपछि पनि हामीले केही झारस पिसादीहरू प्रयोग गर्न सकिन्छ।
त्यो पिसादीको बारेमा
जस्तो गरेर अहिले हामीलाई एग्रो भेट्न गयो भने हामीले पाइन्छ, एउटा छ हामी चाहिँ बिटाक्लोर भन्छ, किसानलाई कति किसानलाई थाहा पाइन्छ बिटाक्लोर भन्ने चाहिँ पहिले पहिले दिन प्रयोग गरेर आएको, तर तराईतिर बढी हुन्छ, यो पहाड खण्डतिर चाहिँ त्यति किसानले प्रयोग गरेको छैन। यो बिटाक्लोर भन्ने चाहिँ दाना दानामा पाउँछ, तपाईँको एक रोपनीलाई चाहिँ एक केजीदेखि लिएर डेढ केजीसम्म चाहिँ रोप्यो, धान रोपेकोदेखि तिन दिनभित्रसम्म बिटाक्लोर चाहिँ छिपछिपे पानीमा छरो भने धेरै झारहरू चाहिँ यसले व्यवस्थापन गर्छ, आउँदिँदैन।
हजुर, त्यो गर्दाखेरि चाहिँ माटो बिगार्ने सम्भावना कति हुन्छ? कोही किसानसँग मैले कुरा गर्दाखेरि सकेसम्म हामी विषादी प्रयोग गर्दैनौँ, त्यसले चाहिँ माटो बिगार्न सक्छ भन्ने कुरा नि गर्नु भएको थियो कि?
यस्तो हुन्छ, एउटा कुनै पनि झारनास विषादी होस् या किरा मार्ने विषादी होस्, केही पनि कुनै पनि एउटा अनुसन्धान गरेर निकाल्दाखेरि, त्यसलाई विकास गर्दाखेरि धेरै वर्षको अनुसन्धान पछि, धेरै वर्षको परीक्षण पछि निकालेको चिज हुन्छ। त्यसले माटोलाई कति असर गर्छ, वातावरणलाई कति असर गर्छ, मान्छेलाई कति असर गर्छ, सबै विचार गरेर मात्रै त्यो त्यसको विकास भएको हुन्छ। तर त्यो चिजलाई चाहिँ हामीले चाहिँ सही ढङ्गले गरिएन, ढङ्ग पिलाइएन, कहीँ मिस्टेक गरियो, गल्ती तरिकाले गरियो भने चाहिँ त्यसले असर गर्छ केही हाने चाहिँ। तर त्यो तिन दिनभित्रमा दियो र भनेको एक केजीदेखि डेढ केजीसम्म प्रतिरोपनीमा प्रयोग गरियो, हातमा पन्जा लाएर, मुखमा मास्क लाएर,
के हामीले प्रविधि भन्नु कसरी गर्ने, सबैभन्दा पहिले कति खेतको लागि चाहिँ कति प्रयोग छर्ने र कसरी छर्ने त्यो भनिदिनुहोस् न।
र धान रोपेकोदेखि तिन दिनभित्रमा पानी खेतमा धेरै पानी हुनु भएन, छिपछिपे पानी पर्नु पर्यो, पानी धेरै छ भने पहिले कटाइदिने र पानी छिपछिपे पानी 3-4 सेन्टिमिटरको पानी ठिक्क भएको बेला चाहिँ, 2-3 औँलासम्मको पानी ठिक्क भएको बेलामा चाहिँ तपाईँले चाहिँ यसो हेरेर पानी नपरेको मौसम पनि सफा भएको, ठुलो पानी पर्ने फेरि भरिन्छ त्यो खेतमा, मौसम सफा जस्तो हेरेर विचार गरेर हातमा पन्जा लाएर सकेसम्म कुनै हात खाली नहोस्, शरीरमा काहीँ नलाओस् त्यो, र हातले त्यो सानसानो दाना हुन्छ त्यो, त्यसलाई चाहिँ एक रोपनीमा एकदेखि डेढ केजीको रूपले चाहिँ छरिदिने, ब्रोडकास्टिङ मल छरि चाहिँ, कोही कोहीले मल नमिसाएर पनि छर्छन्, तर त्यो त्यसै नमिसाइकन छर्न सकिन्छ, त्यो छरिदिने, छरिसकेपछि खेतभित्र नपस्ने हामीले, र त्यो छरिसकेपछि चौबिसदेखि 48 घन्टासम्म चाहिँ त्यहाँबाट खेतमा भएको पानी बाहिर निकाल्न हुँदैन, निकासा गर्न हुँदैन, सबै बाहिर जान्छ त्यो अहिलेको त्यो झारना छ विषादी जुन मिलेको हुन्छ पानीमा त्यो बाहिर जान्छ, त्यही मिलेर बसोस् 48 घन्टा परिसम्म मजाले त्यो त्यहाँ प्रयोग गरेको छ भने अनि मसिनो मसिनो झार आएको पनि त्यही मार्छ र अरू आउन झार पनि आउन दिँदैन, त्यो एउटा हो। त्यसपछि बिटाकुलर भन्छ एग्रोभेटमा पाइन्छ, धेरै राम्रो
सबै एग्रोभेटमा पाइन्छ,
सायद तराईतिरको पाउँछ, पहाड़को पनि केही हदसम्म पाइएला, तर अब त बुझ्नुपर्छ, सोध्नुपर्ने हुन्छ।
भनेको यो चाहिँ कति भयो विकास त सबै किसानलाई थाहा छ यो बारेमा, तपाईँले भन्नुभयो केही किसानलाई थाहा छ भन्नुभयो, तर मलाई लाग्छ धेरै किसानलाई चाहिँ यो विषयमा थाहा छैन जस्तो लाग्छ।
यस्तो छ, अब कुन कुन जिल्लाको कहाँ कहाँ कुन कुन भेगमा थाहा छैन भन्ने कुरो सबै कुरो त हामीलाई थाहा हुँदैन, तर जे होस् पुरानो हो यो होइन, धेरै पुरानो झारसँग विषादी हो, धानको लागि धेरै प्रभावकारी छ, किसानले एकदम मन पराएको हो, जहाँ प्रयोग गरेका छन् उनीहरूले छोड्दैन, हरेक वर्षै प्रयोग गर्छन् यो, किनभने यसमा लागत पुरै घटिहाल्छ, पछि केही झार आइहाल्यो भने त्यो प्रयोग गरेको गाँझ आउने बेलामा 30-40 दिनको बिचमा एकचोटि अलिअलि हातले हल्लाइदियो, अलिअलि गोडो भने पुगिहाल्छ, खासै मान्छे लाग्दै लाग्दैन,
र त्यो भएकोले
त्यो लगाएपछि पुरै जिरो नै त पुरै नै चाहिँ बनाउँदैन, केही झारहरू आउँछन्, त्यसलाई चाहिँ एकचोटि मान्छे लगाएन, थोरै मान्छेमा
हाम्रो चलन चाहिँ एकरो गर्ने दोहोरो गर्ने भन्ने हुन्छ,
तपाईँको झारना विषादी प्रयोग गरिन भने दोहोरो तेह्रो पनि गर्नुपर्ने हुन्छ, यो गरिसकेपछि एकचोटि मात्रै भित्र पसेर यसो पानी हल्लाउने काम गए पुगिहाल्छ।
ए यति सजिलो रहेछ, यो मात्रै छ कि अब अरू पनि छ यो झार?
यो चाहिँ किसानलाई सजिलो हातले बिउ छरे मल छरे यस्तो भएर सजिलो भएको, अरू चाहिँ हामीले स्प्रे ट्याङ्कीमा पछाडि ट्याङ्कीमा पानी मिसाएर पानीमा झारना विषादी मिसाएर स्प्रे गर्नुपर्ने हुन्छ नोजलले, त्यो भनेको चाहिँ अलिक प्राविधिक हात चाहिन्छ, त्यसमा चाहिँ सिप चाहिन्छ, सिप बिना प्रयोग गर्यो भने चाहिँ त्यो माटालाई धानलाई र प्रयोग गर्ने मान्छेलाई पनि असर गर्छ, त्यो चाहिँ अलिक गाह्रो छ, त्यसलाई चाहिँ किसानले तालिम लिएको हुनुपर्छ कि त जेटिएजेले सिकाएको हुनुपर्ने हुन्छ, र सही तरिकाले गर्यो भने अरू पनि धेरै झारना विषादीहरू छन्, त कति झारना विषादीहरू नेपालमा पाइँदैन एग्रोभेटहरूमा भनेको खण्डमा पाउँछ, त त्यसलाई चाहिँ त्यसलाई पनि प्रयोग सही तरिकाले गर्यो भने राम्रो राम्रो झारना विषादी अरू पनि छन् धानका लागि,
अरू चाहिँ तपाईँले भने जस्तो किसानको पहुँचमा नहुन पनि सक्छ।
अलिकति होइन, अहिले अलिक किसानहरू पनि अब पहिले जस्तो छैन, अहिले त सबैजना किसानहरू पनि जागरुक भइसक्नु भएको छ, तालिमयुक्त पनि हुनुहुन्छ होइन, त्यो भएकाले चाहिँ जस्तो गरेर यो एउटा नोमिनी गोल्ड 20 पाइरिबेक भन्ने एउटा झारना पिछादी छ, त्यो चाहिँ झार आइसकेको झारलाई मार्ने, 20-25 दिनभित्रमा आइसकेको झारलाई मार्ने, त्यो राम्रो खालको छ।
यसको बारेमा चाहिँ भन्नुहोस् न, आइसकेको झार चाहिँ कसरी मार्छ?
झार पनि दुई खालका हुन्छन् कि, अब झारकै कुरा गर्दाखेरि एउटा झार चाहिँ झार आउन नदिने, माटो माटोभित्र झारका गेडा दाना हुन्छन्, त्यो त्यो जानलाई त्यो फुट्न नदिनको लागि, आउन नदिनको लागि कोही केही झारना विषादी प्रयोग गर्नुपर्ने हुन्छ, एउटा चाहिँ अहिलेको बिटाकुलो भनेको चाहिँ आउन नदिने, केही चाहिँ अगाडि मार्छ उसले, अहिले मैले भर्खरमा भन्न आँटेको नोमिनी गोल 20 पाइरिबेक भनेको चाहिँ आइसकेका झारलाई मार्ने झार, झारना विषादी हो त्यो चाहिँ, त्यस्ताका लागि चाहिँ नोमिनी गोल ठिक हुन्छ, 240 भन्ने हुन्छ होइन, यस्ता अरू पिट्रिला क्लोरोहरू भन्ने विषयहरू विभिन्न छन् अरू, तर सजिलो चाहिँ तपाईँको 20 पाइरिबेक भने चाहिँ थोरै मात्राले पुग्छ, त्यो चाहिँ एक तपाईँको एक हेक्टरलाई चाहिँ 20 रोपनीलाई चाहिँ 250 ml मात्रै झोलले पुग्छ, त्यो चाहिँ थोरै मात्राले, त्यति हो कि पछाडि ट्याङ्कीमा हाल्दा स्प्रे गर्दा पानी परेको मौसम हुनु भएन, पानी पर्ने पनि त्यो बगाउँछ फेरि, त्यही केही प्राविधिक कुराहरू भयो भने चाहिँ किसानले राम्रोसँग गर्न सक्नुहुन्छ।
अब यो चाहिँ धानको कुरा भयो, अब झार भन्ने बित्तिकै किसानलाई त सबै बाली नालीमा झारको समस्या होइन, अब तरकारी खेती गर्नुहुन्छ, अहिले मकै अब भाँच्ने बेला भएको छ, कति ठाउँमा त भर्खर लगाएर दोहोरो मकै पनि गोड्नु भएको होला, यो अरू अरू बालीमा चाहिँ कस्तो छ झारनाशक त्यस्तो खालको पाइन्छ पाइँदैन?
हेर्नुहोस्, अब हाम्रो जस्तो नेपाल जस्तो देशमा जहाँ चाहिँ हाम्रो चाहिँ यो के भन्छु अब इन्डस्ट्री भनौँ र फ्याक्ट्री भनौँ, जहाँ चाहिँ रसायनहरू बनाइन्छ, विषादीहरू बनाइन्छ, विकास गरिन्छ, यो छँदै छैन हामीकामा, सबै अरू देशबाट आउनुपर्ने अवस्था छ हामीकामा होइन, इन्डिया कोरिया चाइनाबाट आउँछ, यो अवस्थामा चाहिँ खालि झारना विषादी प्रयोग गरेर मात्रै झार व्यवस्थापन गरौँ भन्दाखेरि कति हदसम्म प्रभावकारी यो व्यवहारिक हुँदैन, र हामीले गर्नुपर्ने भनेको चाहिँ झारलाई चाहिँ हातले गोडेर हुन्छ कि हाम्रो बाली चक्र मिलाएर हुन्छ कि अरू विधि मिलाउँदा मिलाउँदै हामी इन्टिग्रेटेड भन्छ इङ्ग्लिसबाट होइन, त्यसलाई नेपालीबाट चाहिँ हाम्रो एकीकृत भन्छ, एकीकृत तरिकाले गर्ने, कोही झारमा झार धेरै व्यापक आयो गोडेर साथै नहुने, कोही विदेशी झार भन्ने हुन्छ, बाहिरबाट आएको झारहरू हुन्छन्, यस्ता झारलाई चाहिँ हामीले विषादी प्रयोग गरेमा चाहिँ सजिलो हुन्छ, र अहिले चाहिँ अब हाम्रो बाली चक्र पहिले धान गहुँ बिचमा भटमास या त मसुरो बाली चक्र राम्रो थियो, धेरैचोटि जोत्थ्यौँ घाममा फर्काउँथ्यौँ, अहिले यस्तो भयो कि किसानहरूसँग हामी चाहिँ अब ज्यामीहरू पाइँदैन, त्यो पहिलेको जस्तो हामीसँग सोर्स साधन छैन, त्यो भएकाले यो बाली चक्र हाम्रो खेती प्रणाली अलिकति बिग्रिन गएको अलिकति फरक हुन गएकोले पनि झार चाहिँ अहिले रोग किराभन्दा पनि बढी चाहिँ चुनौतीको रूपमा देखाइरहेको छ किसानको लागि चाहिँ।
अब यो चाहिँ तपाईँले भन्नुभयो नियन्त्रण अर्को व्यवस्थापन पनि सँगसँगै गर्नुपर्ने रहेछ र अझ पनि धेरै किसानको चाहिँ कस्तो छ भने उहाँहरूले खेती पनि गर्नुहुन्छ पशु पनि पाल्नुहुन्छ झार पनि चाहिन्छ कि त्यो झार चाहिँ काटेर पशुलाई खुवाउनुपर्छ होइन अब कसरी गर्ने कि त्यो झार पनि कुनै झार काम लाग्ने पनि हुन्छ पशुलाई दिनु पर्यो कुनै झार कामै नलाग्ने हुन्छ त्यसलाई मास्न पनि पर्यो अघि हामीले मास्ने कुरा गर्यौँ अब व्यवस्थापन गर्ने कुरा गर्दाखेरि चाहिँ तपाईँहरू त यहाँ बसेर अनुसन्धान गरिरहनु भएको छ व्यवस्थापन गर्ने सही तरिका चाहिँ के हो
हेर्नुहोस् म झारको बारेमा अलिकति भन्न चाहन्छु जस्तो अहिले तपाईँ नेपालमा हेर्नुहोस् जुन झार हामी 10-15-20 वर्ष पहिलेदेखि देखिरहेका झार छौँ जुन हाम्रा खेतीमा आइराखेका थिए हाम्रा बाली खेतीमा ती झारदेखि हामी डराउनु पर्दैन ती हाम्रो रैथाने झार हुन् ती जुन झार नयाँ रूपमा एउटा आक्रामक रूपमा आएको छ जस्तो गरेर अहिले रोड बाटाका छेउछाउमा सडकको छेउछाउमा पार्थेनौँ भन्छ हामी होइन छेत्रो फुल फुलेको हुन्छ पार्थेनौँ भन्छ यसलाई यसलाई नेपालीबाट भन्दा चाहिँ कहिले चाहिँ यो वन गाजरको झार जस्तो धनियाँको पत्ता मिसाएर बजारमा पनि यो खालको झार र अर्को एउटा छ पटपटे झार भन्छ अहिले यो काठमाडौँ भतुल ललितपुरको खेतमा पानी भएको ठाउँमा बिचमा चाहिँ खोक्रो भएको घाँसलाई खुब गाईलाई घाँस खुवाउँछन् यस्तो पटपटे अहिलेको यो पार्थेन भने सेतो फुल्ने झार र यो ठुल्ठुलो पानीको पोखरीमा यो एउटा पिस्ठिया भन्छ पानी बन्दा भन्छ यसो चारवटा पत्ता भएको ट्याक्क बन्दको जस्तो रूप भएका यी विदेशी झार हुन् बाहिरबाट आएका झार हुन् अरू देशबाट चाहिँ हाम्रो केही बिउमा गहुँको बिउमा अरू बालीका बिउमा आएका हुन् यस्ता नयाँ खालका झार र धेरै मात्रामा देखिने त यीदेखि डराउनुपर्छ हामीले यस्तो चाहिँ आयो भने त्यसलाई छिट्टै उखालेर नष्ट गर्ने काम गर्नु पऱ्यो र जुन झार चाहिँ पहिलेदेखि हाम्रो खेतमा देखिरहेको छौँ हाम्रो गहुँको खेतमा देखियोस् कि धानको देखियोस् कुनै पनि बालीमा देखियोस् यी दुईवटा चाहिँ त्यति डराउनु पर्दैन यसले चाहिँ हाम्रो बाली र यसले चाहिँ पहिलेदेखि नै सँगसँगै मिलमिलापमा चलिरहेका छन् यिनीहरू चाहिँ त्यो डराउनु पर्दैन तर किसानको खेतमा के देखियो भने यतै हामीले जुन अनुसन्धान गर्न गए ठाउँमा यो गाईलाई खुवाउने भैँसीलाई खुवाउने भनेर उहाँले काट्नुहुन्न हटाउनुहुन्न गोड्नुहुन्न ठिक छ नहटाउनुहोस् नगोड्नुहोस् तर फुल खेल्नुभन्दा अगाडि काटेर गाईलाई दिइसक्नुहोस् यदि फुल खेलेर त्यसका फुलको दाना तल माटोमा खस्यो भने एउटा दानालाई तपाईँ पूर्ण रूपमा हटाउन 7 वर्ष लाग्छ एकचोटि खसेको दानालाई त्यसको जमिनमा खसिसक्यो भने त्यसबाट अर्को फुल अरू दाना हुँदा हुँदा हुँदै ठुलो समस्याको रूपमा आउँछ यदि खुवाउनु छ भने फुल खेल्नुभन्दा अगाडि फुलबाट दाना बन्छ बन्नुभन्दा अगाडि नै चाहिँ गाईलाई खुवाइहाल्नुहोस् हटाइहाल्नुहोस् खेतबाट बाधीबाट त्यो भने अर्को वर्ष व्यवस्थापन गर्न नियन्त्रण गर्न सजिलो हुन्छ यस्तै यसरी झारलाई चाहिँ यो तरिकाले हामीले हेर्नुपर्ने हुन्छ
फुल खेल्न दिनु भएन हामीले जुन
दाना बन्न दिनु भएन
जुन चाहिँ गाई वस्तुको लागि भनेर राखेका छौँ झार त्यो चाहिँ दाना भन्न दिनु भएन
दाना भन्न दिनु भएन घाँस चाँडै काटेर खुवाइदिइहाल्ने त्यसलाई
अब अर्को चाहिँ के छ जुन किसानले थाहा पाउनु भएको थियो अनि तपाईँले मैले पनि सोध्न थाहा नपाएको जुन तपाईँले भन्नुभयो नि अरू कुन कुरा चाहिँ किसानले अहिलेसम्म बुझ्नु भएको थिएन जुन कुरा बुझ्नु जरुरी छ यो झारको बारेमा
एउटा कुरा चाहिँ के ख्याल गर्नु पर्यो भने अहिले हामीले यो अहिले अब ग्लोबलाइजेसन भन्छ अहिले हाम्रो यो विश्वव्यापी एउटा सानो गाउँको रूपमा आइसकेका छ अब कोही कुनै व्यापारीले विदेशबाट बिउ यहाँ ल्याउँछौँ कोही हामी आफै पनि ल्याउँछौँ विभिन्न तरिकाले बिउ भित्रिरहेको छ यो बिउसँग बिउ मात्रै विकास मात्रै भित्रिँदैन त्योसँग अरू झारका दाना झारका गेडा रोग किराका फुलहरू पनि भित्रिन्छ तर त्यो बिउ आउँदाखेरि चाहिँ हामीले विचार गर्नु पऱ्यो यो बिउ सही आएको छ कि छैन क्वारेन्टाइन चेक भएर नेपाल सरकारले कहीँ रेजिस्टर भयो भएर त्यसरी सूचीकृत भएर आएको छ कि यसै हच्वाका तालमा आइरहेको छ सूचीकृत भएर चाहिँ राम्रोसँग दर्ता भएर आएको छ भने ती कुरा ती स्ट्यान्डर्डहरू ती चिजहरूलाई चाहिँ हामीले हेरेको हुन्छ
किसानले कसरी थाहा पाउँछ सूचीकृत भएको छ
किसानले यस्तो जताभावी जो बाध्यले ल्याएको बिउ लाउनुभन्दा एक्चुली जेटिएलाई देखाउने जिल्लामा को छ होइन सेवा केन्द्रलाई देखाउने यसो सल्लाह गर्ने कोही विज्ञहरूसँग सल्लाह गर्ने आफै पनि हेर्ने त्यो बिउको बिचमा अरू मसिनै मसिन केही दानाहरू छन् कि झारका दानाहरू छन् कि त्यो कुराहरू अलिकति सचेत भइयो भने केही हदसम्म झारका दाना त्यो बिउमा आउँदैन कहिले काहीँ यस्तरी ल्याएको बिउहरूमा चाहिँ झारका दानाहरू नयाँ नयाँ विदेशी झारहरू त्यसरी भित्रिने पनि कारण हुनसक्छ
र म पनि के हो कि अलिकति काठमाडौँको किसानहरूलाई धेरै भेट्छु कि उहाँहरूले के भन्नुहुन्छ भने झार जसरी मौलाएर आएको हुन्छ नि मैले गरेर खेती चाहिँ मौलाउँदैन यो झार चाहिँ किन मौलायो मैले गरेर खेती चाहिँ बरु यसरी मौलाउँछ भन्नुहुन्छ नि यो अरू खेतीभन्दा झार मौलाउनुको कारण के हुनसक्छ
हेर्नु यस्तो जुन दिन झार खेतमा आउन छोड्छ त्यस दिन हाम्रो बाली पनि नष्ट भएर जान्छ बाली पनि हुँदैन झारलाई पुरै हामी शून्य बनाऊ भन्नेतिर सोच्नु हुँदैन किन झार नभएको दिन बाली हुँदैन झार हुन्छै हुन्छ तर झारलाई चाहिँ उसको तल्लो लेभलसम्म त्यो झारको थोरै झारबाट बालीलाई नष्ट गर्दैन मिनिमम थ्रेसोल्ड लेभल भन्छ इङ्ग्लिसबाट होइन अलिअलि झारबाट केही नष्ट केही बालीलाई असर गर्दैन बालीको उत्पादन कम गर्दैन थोरै मात्रामा झारलाई घटाएर राख्ने व्यवस्थापन गरेर राख्ने सुरुको बाली उम्रिने बेलामा झार धेरै भने बाली उम्रिन बढ्न दिँदैन त्यो बेला गोडिहाल्ने त्यो बेला झारलाई बढाउन नदिने बाली बढेर माथि गइसक्यो भने बालीले आफै जित्छ झार तल बस्छ बाली माथि हुन्छ केही पनि असर गर्दैन सुरुको अवस्थामा चाहिँ त्यो उम्रिनु पर्यो बाली विकास गर्नु पर्यो त्यो बेला बालीले लिनुपर्ने र मल जल सबै त्यो अहिलेको झारले लिइदिन्छ त्यो बेलाको बाली लगाएको 15-20 दिन 1 महिनासम्म चाहिँ झारले त्यो सबै कुरा खान भएन त्यो बालीले खानु पर्यो त्यो बेला चाहिँ मुख्य रूपमा हामीले ध्यान दिनुपर्ने हुन्छ।
भनेको तपाईँले भन्नुभयो अलिक किसानले नि भन्नुहुन्छ बाली भर्खर लगाएको बेला चाहिँ झार नियन्त्रण गर्नुपर्छ, जब ठूलो हुन्छ मकै धान ठूलो भइसकेपछि जति झार आए पनि असर गर्दैन भन्नुहुन्छ, साँच्चै असरै गर्दैन कि असर चाहिँ कम गर्छ?
हेर्नुहोस् असर त अब पुरापुरी असर यसरी गर्छ, अब त्यहाँ अहिलेको झारमाथि केही रह्यो भने त्यो झारबाट त्यहाँ दाना खस्छन्, अर्को वर्ष त्यो खेतमा आउने झारको सोर्स त्यही भइहाल्छ, त्यही अर्को वर्ष उम्रिन्छ, त्यो भएर पछि फुल खेल्ने बेलामा देखि रहेका झारहरू देखियो भने टिपेर चाहिँ फ्यालिदिनुपर्छ, त्यहाँ फुल खेलेर दाना बनाउन दिनु भएन खेतमा, होइन अर्को वर्षलाई तपाईँको बिउको आयो भने त्यही तपाईँको माटमा बसिन्छ त्यहीँबाट उम्रिन्छ, र तपाईँको खेतको हलो ट्र्याक्टर अर्को खेतमा पनि त्यहाँ पनि सरेर जान्छ, तपाईँको टेकेको जुत्ता चप्पलबाट पनि त्यहाँ जान्छ, पानीबाट पनि जान्छ, ती कुरा भएर पनि त्यहाँनिर जुन बचेका झारहरू छन् त्यो फुल खेल्ने अवस्थामा छन् टिपेर फालिदिइहाल्ने, त्यहाँ बस्न दिन भएन, र आफ्नो बिउ पनि राम्रो खेतमा जहाँ चाहिँ राम्रो झार नभएको गरा हुन्छ नि कहिले राम्रो सफा गरा हुन्छ जहाँ चाहिँ धेरै गोड्न सकिएको हुन्छ या त झारमा पिसादीले काम गरेको हुन्छ, त्यो ठाउँको बिउ चाहिँ अर्को वर्षको बिउको लागि राख्ने, र जुन बेला चाहिँ धान काट्छौँ त्यो बेला झारका दाना मिसिन भएन, झार मिसिन भएन, जति नै प्रशोधन गरे पनि केही न केही झारका दाना अडिएर बसेको हुन्छ नि अर्को वर्ष बिउमा गइहाल्छ, त्यो कुरा ध्यान दिनुपर्ने हुन्छ।
झारको मात्रै कुरा गरौँ, यो झार र किरा बीजको सम्बन्ध के, अब कतिपय ठाउँका किसानले पनि भन्नुहुन्छ हामीलाई पनि थाहा भएको कुरा, झार धेरै भयो भने त्यो चाहिँ किसान किराको लागि गुण हुँदो रहेछ।
यस्तो हो, हरेक चिजको आफ्नो आफ्नो वासस्थान हुन्छ, बस्ने ठाउँ घर हुन्छ, होइन रोग बनाउने ढोसीहरू छन्, ढोसीनाशकहरू छन्, या किरा होस्, किरालाई पनि त्यो बालीदेखि बाली नभएको बेला काहीँ न काहीँ त बस्नु पर्यो नि, या त्यही बाली पनि त्यो बाली हटाइसकेपछि बालीलाई हामीले भित्राइसकेपछि त्यही खेतमा भएको बालीका ती ढोड हुन्छन् या नल हुन्छन् जे हुन्छन् त्यसैको बिचमा काहीँ न काहीँ जरामा त्यही खेतमा रहेको चिजमा त्यही बसेको हुन्छ या आलीउदी भएका झारहरूमा पनि बसेको हुन्छ, आलीमा खेतको वरिपरि सफा राख्यो भने आएका ती झार या त किरा या त रोगका ती फुलहरू ती त्यसका ती लार्वाहरूले त्यहाँ वासस्थान बनाउँदैन, अर्को वर्ष सङ्क्रमण त्यहाँ गर्दैन आउँदैन, त्यो भएर पनि त्यसलाई खेती सफा राख्नुपर्छ, हामी हाइजिन भन्छौँ सेनिटेसन भन्छौँ, जसरी हाम्रो शरीरलाई सफा राख्नुपर्ने हुन्छ नि त्यसरी खेत बालीलाई पनि हामीले सफा राख्नुपर्ने हुन्छ, ती कारणले गर्दाखेरि
झार भएन भने किरा मुसा पनि त्यहाँ पस्छ,
किरा मुसाहरू नै त मुसाले धेरै नै दुःख दिन्छ, त्यहाँ बस्ने गुड बनाउने हुन्छ, त्यो भएकाले गर्दा सफा राख्नुपर्ने हुन्छ।
हामी अन्त्यमा आइपुग्यौँ, तपाईँले धेरै कुरा भन्दाखेरि अहिले के कुरा मैले पनि बुझेँ भन्दाखेरि, एउटा त झार आउने ठाउँ पनि हुनुपर्ने छ, जहाँ झार हुन्छ त्यहाँ खेती पनि हुन्छ, होइन तपाईँले भन्नु पनि झार उम्रेकै ठाउँमा खेती पनि हुन्छ भन्ने कुरो एउटा कुरो बुझ्नु पर्यो,
त्यसरी बुझ्ने होइन, मैले भन्न खोजेको यो विश्वमा हामी सबै वनस्पतिहरूको आफ्नो आफ्नो ठाउँ छ, वनस्पति आउँछ, जुन दिन वनस्पति आउन छोड्छ झार पनि वनस्पति हो, जुन दिन वनस्पति आउन छोड्छ वनस्पति सकिन्छ धरतीबाट हाम्रो ऊबाट खेतीबाट माटोबाट, त्यस दिन हाम्रो धान गहुँ पनि त वनस्पति हो नि, त्यो पनि हुँदैन भन्न खोजेको मैले, तर तिनीलाई चाहिँ अब हामीले त बाली चाहिएको छ, हामी त खाँदैन चाहिएको छ, बालीलाई खाँदिन चाहेकाले हाम्रो ध्यान चाहिँ बालीलाई खाँदैन हुनु पर्यो, झारलाई चाहिँ व्यवस्थापन गर्नु पर्यो, झार आउँदै नआउने भन्ने होइन आउँछ, व्यवस्थापन गर्नु पर्यो, त्यसलाई सही समयमा त्यसलाई व्यवस्थापन गरेर थोरै मात्रामा होस् हाम्रो बालीलाई असर नगर्ने गरी हामीले चाहिँ त्यसलाई व्यवस्थापन गर्नु पर्यो, गोडेर हुन्छ कि विशाल झारमा पिसादी हालेर हुन्छ कि बेलामा जोतेर हुन्छ कि बाली चक्र मिलाएर हुन्छ कि विविध विधिहरूलाई अप्नाएर चाहिँ हाम्रो उत्पादन कम हुन दिन भएन र लागत पनि बढाउन भएन।
एउटा त सुरुमै नियन्त्रण गर्न सक्नु पर्यो, नियन्त्रण भएन भने व्यवस्थापन गर्न पर्यो, व्यवस्थापन पनि गर्न सकिएन भने त्यसलाई चाहिँ बाली चक्र मिलाएर झार चाहिँ आउन नदिने वातावरण बनाउनु पर्यो।
हवस्, ती विधिहरू धेरै विधिहरू अपनाएपछि काहीँ न काहीँ झारको जुन हाम्रो खेतमा आउने पपुलेसन भन्छ झारको ऊ चाहिँ कम भएर जान्छ, संख्या चाहिँ कम भएर जान्छ।
हुन्छ, एकदम धन्यवाद, तपाईँले धेरै कुरा गर्नुभयो, अहिले किसान जो चाहिँ खेतमा चाहिँ रमाइरहनु भएको छ होइन उहाँहरू पनि बुझ्नुभयो होला।
हस्, यहाँलाई धेरै धेरै धन्यवाद, किसानहरूलाई पनि धेरै धेरै धन्यवाद। हस्,
उहाँ हुनुहुन्थ्यो नार्कको बाली विज्ञान महाशाखाका वैज्ञानिक राजेन्द्र कुमार भट्टराई, खेतमा झार नियन्त्रणको कुराकानी सँगै आजको लागि कार्यक्रमको समय सकिने लागेको छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको आजको विशेष बलदिन्दो नेपालबाट प्राविधिक साथी मनोज विष्टसँगै म मिलन तिमिल सिन्हा पनि बिदा हुन्छु, नमस्कार।